Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित, सरकारको कामप्रति सत्तारूढ दलकै सांसद असन्तुष्ट,
परिचय पत्र नपाउँदा सरकारी सेवा सुविधा पाउन नसकेको नेपालगञ्ज उपमहानगरपालिकाका ज्येष्ठ नागरिकहरूको गुनासो,
नेपालीको प्रति व्यक्ति आमदानी एकै वर्षमा 15,000 रुपियाँ भन्दा बढीले वृद्धि, आर्थिक वृद्धि दर भने 5.89% सीमित,
र एन्फाको चुनाव वैशाख 22 गते हुने, आइपिएलमा आज पन्जाब र हैदराबाद भिड्ने, चेन्नई शीर्ष स्थानमा उक्लियो। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। सभामुख राजबहादुर शाहीले सर्वसम्मत रूपमा सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभएको हो।
सदस्यहरू यस सभामा प्रस्तुत आर्थिक वर्ष 2074-75 नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्ने माननीय मुख्यमन्त्री श्री महेन्द्र बहादुर शाहीको प्रस्ताव कर्णाली प्रदेश सभा नियमावली 2074 नियम 37 उपनियम 3 बमोजिम निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला, यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला, यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला, यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला, हुन्न भन्ने आवाज सुनिएन। तसर्थ कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2074-75 नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने माननीय मुख्यमन्त्रीको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
प्रदेश सभामा प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नारै नारा र उखानले मात्रै भरिएको बताउनु भएको छ। विषयवस्तुलाई प्राथमिकता दिएर निर्धारण गर्नुपर्नेमा सबै क्षेत्रमा हात हाल्दा खिचडी बन्न पुगेको पनि उहाँको भनाइ छ। उहाँले प्रदेशका प्राथमिक र माध्यमिक विद्यालयलाई राम्रोसँग चलाउन नसकेको अवस्थामा मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकार मातहतमा राख्ने कुरा अपरिपक्व भएको टिप्पणी गर्नुभयो।
हामीले आमले कलेजहरू चलाउन सकेका छैनौ सभामुख महोदय, युनिभर्सिटीलाई कलेजहरू चलाउनका लागि सरकारले हामीले अनुदान मागिरहेका छौँ, हाम्रो यहाँ कहीँ पनि आएन। हाम्रो राजस्व कति हुने हो, हाम्रो यो 3 महिनामा हाम्रो राजस्व कति भयो, हाम्रो पैसा कति भयो, हामीले एक दिन पैसा चाहिँ गरेका छौँ र हाम्रो कार्यक्रम ल्याउँछौँ भनेर भनिएको छैन सभामुख महोदय। त्यस कारण साह्रै दुःख लाग्दो कुरा छ। यी कुराहरू अहिले हामीले ल्याएर हामीले राजनीतिकरण मात्र गर्न खोज्यौँ भने हिमाल लामो छ, यसलाई हामीले कसरी गर्नुपर्ने, त्यस्ता खालका नीतिहरू ल्याउनु पर्छ कि पर्दैन थियो।
यस्तै अर्का सांसद करवीर शाहीले छोटो समयमा बनेको नीतिलाई कार्यान्वयन गर्न सके कर्णालीका जनताको जीवन स्तरमाथि उकास्न सहज हुने बताउनु भयो।
छोटो समयको भए पनि र यो अत्यन्त सान्दर्भिक छ, 5 वर्षका निम्ति 15 वर्षका निम्ति एउटा आधार निर्माण गरेको छ यो नीतिले। पक्कै पनि यो नीतिलाई कार्यान्वयन प्रक्रियामा लिँदाखेरि हामीले इमान्दार ढङ्गले यसलाई चाहिँ कार्यान्वयन गर्न सक्यौँ भने यो प्रदेशले 5 वर्षभित्र के न के आफ्नो मुहार फेरेको अनुभूति त्यहाँको जनतालाई दिलाउँछ भन्ने कुरामा विश्वास पनि मैले लिएको छु।
सांसद कृष्ण शाहले प्रदेश स्तरमा महिला तथा बालबालिकाको हितमा काम गर्न मन्त्रालय नभएकाले पनि नीतिमा महिलाहरूका सुरक्षाका लागि विभाग राख्नुपर्नेमा जोड दिनुभयो।
प्रदेश स्तरमा महिला तथा बालबालिकाका छुट्टै मन्त्रालयहरू छैन, हामीले यो राख्न सकेका छैनौँ। यसलाई हामीले महिलाहरूको समस्या समाधानको लागि हामीले प्रदेश स्तरमा महिला विभाग वा महिला महासमितिको व्यवस्था हुनुपर्छ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु।
बैठकमा सांसद गुलाबजङ शाहले शहीदको बलिदानीबाट प्राप्त भएको प्रदेशको नीति तथा कार्यक्रममा शहीदका लागि कुनै पनि कार्यक्रम नल्याइनु दुःखद भएको भन्दै शहीद परिवारलाई राहतको व्यवस्था हुनुपर्नेमा जोड़ दिनुभएको छ। बैठकमा सुशील थापा, राजु नेपाली, पद्मा खड्का लगायतका सांसदले आफ्नो भनाई राख्नु भएको छ। नीति तथा कार्यक्रममाथि उठेको जिज्ञासाको जवाब दिँदै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हुम्ला, डोल्पा र मुगुबाट उत्तरी नाका खोल्न पहल गर्ने योजना नीति तथा कार्यक्रममा ल्याइएको बताउनुभयो।
अब जब हामी गार्डनमा जान्छौँ त्यसपछि यी प्रश्नहरू उठाउनु सान्दर्भिक हुने चाहिन्छ। त्यसरी फेरि पनि सरकार बनिसकेका चाहिन्छ, संसद बनिसकेका चाहिन्छ, फेरि पनि तपाईँको नियम कानुन चाहिँ विपरीत, संविधान चाहिँ विपरीत, कुनै पनि कार्य चाहिँ पर भइरहने तर फेरि संसद मुखदर्शक भएर प्रदेश सरकार चाहिँ मुखदर्शक भएर फेरि बसिरहन सक्दैन। त्यतिखेर जनप्रतिनिधि हुनुको नाताले हामीले पहल गर्दै लिनै पर्ने हुन्छ। यसमा हामीले लिनेछौँ, यसमा हामी थोरै पनि
बैठकमा बोल्ने सत्तारूढ दलकै सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उदारीकरण र खुला बजार नीति र निजीकरणको नाममा उद्योग धन्दा बेचेर खाने काम भएको बताउनु भएको छ। भूकुङ्गव मापन केन्द्र सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री यादवले निजीकरणको गलत प्रयोगले नेपालमा उद्योग धन्दा बेचेर खाने काम भएको बताउनुभयो। उहाँले नेपालमा बहुदलपछि आर्थिक क्षेत्रमा खुला उदारीकरण, बजार नीति निजीकरणको गलत स्कुलिङ रहेकोले देशका उद्योगहरू धराशयमा परेको बताउनुभयो। निजीकरणको नाममा उद्योग धन्दा बेचेर खाने र नेपाल अरूको लागि बजार बन्दै व्यवस्थित रूपमा सञ्चालन गर्नुभन्दा पनि बेचेर खानेतर्फ अग्रसर रहेको उल्लेख गर्नुभयो। उहाँले उद्योगहरूको लाइसेन्स लिने र बेच्ने काम भएकाले भन्दै उनीहरूसँग छलफल गर्ने तयारीमा रहेको उल्लेख गर्नुभएको छ।
कर्णाली प्रदेश सभाले सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ। कर्णाली प्रदेश सरकारले कर्णालीका सबै जिल्लामा विद्युत पुर्याउने, अर्ग्यानिक प्रदेश बनाउने लगायतका महत्वाकांक्षी योजनासहित प्रदेशलाई नमुना प्रदेश बनाउने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई कर्णाली प्रदेश सरकारको अहिलेसम्मको काम हेर्दा यो प्रदेश नमुना प्रदेश बन्नेमा कतिको आशावादी हुनुहुन्छ भनी सोधेका छौँ। सुनौ उहाँहरूको जवाफ आजको जनआवाजमा।
प्रदेश सरकार गठन भइसकेपछि अब समस्याको कुरामा हाम्रो सबैभन्दा यो चाहिँ के भन्छ अरे छिमेकी राष्ट्रहरूसँग एउटा चाहिँ सिमाना नजोडिएको, बाटो नखोलिएको यो दक्षिणतर्फ, अब हामीलाई त्यसको अलिकति समस्या नै हो किनभने अरू प्रदेशहरूको छ, अब हाम्रो चाहिँ छैन अनि एउटा त्यो समस्या, त्यसलाई चाहिँ यहाँको छनौट प्रदेश सरकारले त्यसलाई पहल गरेर एउटा चाहिँ हाम्रो दक्षिणतर्फको छिमेकी मुलुकसँग एउटा नाका भनौँ न त्यसको लागि पहल गर्न जरुरी छ र तिब्बततिरको चाहिँ नाका पनि सबैभन्दा छिटो त्यो
भर्खर गठन भएको छ, के गरे के गरेन भन्दा पनि अझै पनि आगामी दिनमा सुधार गर्दै जाओस् भन्ने एउटा उद्देश्य। अति विपन्न महिलाहरू हुनुहुन्छ, दलित, जनजाति, अन्य महिलाहरू पनि सबै विपन्न हुनुहुन्छ, उहाँहरूको आय स्तर सुधार्नको लागि प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याओस् कि एक घर एक रोजगार, एक महिला एक रोजगार, त्यस्तो ल्यायो भनेपछि हामीले हाम्रो आर्थिक समृद्धिको लागि पनि एकदम उत्तम हुनेछ।
छनौट प्रदेशमा केही योजना घोषणा गरेको सुन्नमा आज काम चाहिँ खासै भएको छैन, धेरै आशा र अपेक्षा राखेको छ यो प्रदेशले, धेरै जुन्नु छ र धेरै गर्नु छ, तत्काल अहिले परिणाम चाहिँ खासै देखिया छैन, हुन त परिणाम देखिने अवस्था पनि होइन, अहिले भर्खरै सुरु भएको छ र अब आशा गरौँ केही अगाडि बढ्ला भन्ने लागेको छ, तर ढुक्क चाहिँ विश्वासी काम चाहिँ अहिले पनि देखिया छैन। प्रदेश त भर्खरै अब नयाँ आउनु भएको छ साथीहरू, अब त्यहाँको गतिविधिका बारेमा त जनताले पनि अहिले यो भएको छ भन्ने महसुस केही गरेको छैन, केही गर्छौँ भन्ने आशा त हो तर प्रदेशलाई हेरौँ, कमसे कम छ महिना आठ महिना कुर्नै पर्ने देख्छु मैले।
त्यहाँभन्दा पछाडि पनि खासै यही काम गर्छन् भन्ने कुरो मलाई केही थाहा छैन।
महिलाहरूले, बालबालिकाहरूले धेरै कुराको अपेक्षा गरेका छन्। सिंहदरबारको अधिकार हाम्रो घर दैलोमा पाउँछौँ भन्ने उनीहरूलाई ठुलो आशा छ। यसले गर्दाखेरि अब अहिले प्रदेश सरकारले अब गर्ने कार्ययोजनामा महिलाहरू एकदमै आर्थिक हिंसामा, सामाजिक हिंसामा, हरेक कुरामा उनीहरू विभेदीकरणमा परेका छन्। अबका दिनमा प्रदेश सरकारले यस्तो योजनाहरू ल्याओस्, आर्थिक स्तरमा पहुँच बढ्ने खालका योजनाहरू, कार्ययोजनाहरू बनाएर ल्यायो भने महिलाहरूको जीवन स्तरमा सजिलो हुन्छ।
हामीसँग छिमेक सरेफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित, सरकारको कामप्रति सत्तारूढ दलकै सांसद असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। पर्ची पत्र नपाउँदा नेपालगंज उपमहानगरपालिकाका ज्येष्ठ नागरिकहरू विभिन्न सेवा पाउनबाट वञ्चित भएका छन्। ज्येष्ठ नागरिक पर्ची पत्र पाएका नागरिकले उपचार र सार्वजनिक यातायातमा 50% छुट समेत पाउने व्यवस्था रहेको छ। तर उपमहानगरपालिका परिचय पत्र वितरणमा ढिलाइ गर्दा उनीहरूले सेवा पाउनबाट वञ्चित हुनु परेको छ। उपमहानगरपालिकाका सामाजिक सुरक्षा शाखा अधिकृत गणेश न्युपानेका अनुसार परिचय पत्र वितरण निर्देशिका पारित गर्न नै ढिलाइ भएकाले बाँड्न नसकेको बताइएको छ। उपमहानगरपालिकाले वितरण गर्ने परिचय पत्र नेपाली र अङ्ग्रेजी दुवै माध्यममा हुने न्युपानेले बताउनु भएको छ। उपमहानगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिकहरू मात्रै 12,000 बढिरहेका छन्। 60 वर्ष उमेर पुगेका नागरिक प्राप्त गर्ने पर्ची पत्र वडा तहबाटै वितरण गरिने तयारी गरिएको छ।
बाँकेका कार्यालय प्रमुखहरूले खजुरा गाउँपालिकाका 10 जना बाल बालिकाको अभिभावकत्व ग्रहण गरेका छन्। बाँकेमा रहेका 10 वटा कार्यालयका प्रमुखहरूले हिजो एक कार्यक्रमका बीच खजुरा गाउँपालिका वडा नम्बर 6 पुरानामा रहेको जनसेवा माविका एक एकजना बाल बालिकाहरूको अभिभावकत्व ग्रहण गरेका हुन्।
मुगुकको पर्यटकीय केन्द्र रारातालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढेपछि ताल वरिपरि घुमफिरका लागि पछिल्लो समयमा घोडा चढाएर घुमाउने व्यवसाय फस्टाउन थालेको छ। व्यवसाय फस्टाउँदै गएपछि मुगुको छायानाथ रारा नगरपालिका 8 झ्यारी र 9 मुरमा गाउँका प्रत्येक घरले यो व्यवसाय गरिरहेका छन्। व्यवसायहरू तालचा विमानस्थलदेखि रारातालको हुटु ब्यारेकसम्म 2,000 देखि 2,500 रुपियाँसम्म र हुटु ब्यारेकदेखि मुरमा टपसम्म 2,000 राराताको वरिपरि घोडाबाट घुमाएपछि 2,500 सेवा शुल्क लिने गरेका छन्। घोडा चढाएर आन्तरिक तथा बाह्य पर्यटकलाई घुमाउँदा 30 देखि 40,000 मासिक आमदानी हुने गरेको छायानाथ रारा नगरपालिका वडा नम्बर 8 का स्थानीयवासी हरि रावलले जानकारी दिनुभयो।
बाँकेमा वर्षातको समयमा निम्तिने प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणका लागि आकस्मिक कार्ययोजना अध्याविधिक गर्ने काम सुरु भएको छ। नेपालगंजमा एक कार्यशाला सम्पन्न गरी गैर खाद्य राहत सामग्री मापदण्ड निर्धारण तथा आकस्मिक कार्ययोजना खाका तयार गरिएको हो। नेपाल रेडक्रस सोसाइटी र शहरी विकास तथा भवन डिभिजन कार्यालयको आयोजनामा भएको कार्यशालामा जिल्ला दैविक प्रकोप उद्धार समितिका साझेदारसँग छलफल गरी कार्ययोजनाको समयाकुलन अध्यावधि गर्ने काम भएको हो। जिल्ला दैविक प्रकोप उद्धार समितिका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकेका अनुसार कार्यशाला परिवर्तित सङ्घीय संरचनामा आकस्मिक कार्ययोजना समेट्नुपर्ने भएकाले आफूले कार्ययोजना सुरु गरेको बताउनु भयो।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर 2 र 4 को सीमामा अवस्थित नर्वेदेश्वर महादेव मन्दिर निर्माण सम्पन्न भएको छ। निरोडा स्थित बुद्ध गुम्बा नजिकै अवस्थित मन्दिरको भोलि 14 गते प्राण प्रतिष्ठा गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। करिब 30 लाखको लागतमा निर्माण गरिएको मन्दिरको उद्घाटन अघि हिजो नेपालगंजमा कलश यात्रा गरिएको र गरिने र निर्माण समितिका अध्यक्ष श्याम कुमार शर्माले जानकारी दिनुभएको छ। 2074 साल असारबाट सुरु भएको मन्दिर निर्माण सम्पन्न भई 14 गते मन्दिरमा मुक्ति स्थापनासँगै साँझ भण्डार र भजन कीर्तनको पनि आयोजना गरिएको छ।
नेपालीको प्रति व्यक्ति आमदानी एकै वर्षमा 15,000 रुपियाँ भन्दा बढीले वृद्धि भएको छ। अब एक व्यक्तिको औसत वार्षिक आमदानी 1,000 अमेरिकी डलर नागेको छ। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको प्रति व्यक्ति आय 1,004 अमेरिकी डलर पुगेको हो। हिजो अमेरिकी डलरको मूल्य विनिमय गर्दा यो नेपाली व्यक्तिको आय 1,06,633 रुपियाँ हुन्छ। गएको वर्ष 105 डलरले बढेको नेपाली प्रति व्यक्तिको आय 866 डलरमा पुगेको हो। यो वर्ष भने नेपालीको प्रति व्यक्ति आय थप सुधार हुँदै 138 डलर बढेको हो। आर्थिक वृद्धि दर भने 5.89% सीमित रहेको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सूर्यफेरसँगै केही राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर 8 बराला र कालेकाँडाको सिमानामा रहेको काई नाटिकी पत्थर खानीको संरक्षण नहुँदा अलपत्र परेको छ। बराला नजिकै कोसेडीमा रहेको बहुमूल्य काइनाटिक पत्थरको खानीको संरक्षण नहुँदा ढुङ्गाको अवैध चोरी निकासी बढेको स्थानीयहरूले बताएका छन्।
रेङ्गनगर नगरपालिका वडा नम्बर 5 रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय चिसापानीमा लागू औषध दुर्व्यसनी तथा बाल विवाह विरुद्ध जनचेतनामूलक नाटक प्रण प्रदर्शन गरिएको छ। विद्यार्थी तथा अभिभावकलाई चेतना दिने उद्देश्यले नाटक प्रस्तुत गरिएको वडा नम्बर 5 वडा अध्यक्ष राजबहादुर गुरुङले बताउनु भएको छ। नाटक प्रस्तुत कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुरक्षितका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले पछिल्लो समय लागू औषध प्रयोग गरी घरेलु हिंसा बाल विवाह जस्ता सामाजिक अपराधहरू बढिरहेको भन्दै नाटक मार्फत चेतना फैलाउनु राम्रो पक्ष भएको बताउनु भएको छ। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 5 रहेका टोल विकासका अध्यक्ष राजनीतिक दलका प्रतिनिधि आमा समूह स्वास्थ्य स्वयंसेविका लगायतका वडाका स्वयंसेविकाहरूको पनि उपस्थिति रहेको थियो।
बाँकेको डडुवा गाउँपालिका कम्दीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरबाट 280 जना स्थानीयले सेवा लिएका जनाइएको छ। जेसे सप्ताहको अवसर पारेर विशेषज्ञ सेवासहित शिविर सञ्चालन गरिएको शिविरका संयोजक जेसी रोशनी केसीले बताउनुभयो। शिविरमा भेरी अञ्चल अस्पतालमा कार्यरत फिजिसियन डाक्टर पारस खड्गा र नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत बाल रोग विशेषज्ञ डाक्टर पियुष कनौडियाले चेक जाँच गर्नुभएको छ। यस्तै बाँकेको नरेनापुर गाउँपालिकामा आयोजित 3 निशुल्क स्वास्थ्य शिविरमा 1196 जना स्थानीयले सेवा लिएका छन्। नरेना गाउँपालिकाको समन्वय आइएनएफ नेपाल नरेनापुर गाउँपालिका वडा नम्बर 2 लक्ष्मणपुर स्थित स्थानीय आदर्श माध्यमिक विद्यालयमा वैशाख 10 गतिदेखि 12 गतेसम्म भएको शिविरमा 707 जना पुरुष र 489 जना महिलाले स्वास्थ्य जाँच गराएका छन्।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। पाटन उच्च अदालतले यसअघिको अन्तरिम आदेश खारेज गरेपछि अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्य समितिको चुनाव वैशाख 22 गते हुने निश्चित भएको छ। पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र न्यायाधीश विष्णु प्रसाद कोइरालाको संयुक्त इजलासले गएको चैत्र 7 गते जारी गरेको अन्तरिम आदेश खारेज गर्ने फैसला गरेको हो। गएको चैत्र 14 गते हुनुपर्ने एन्फा केन्द्रीय निर्वाचनमा आफूहरूलाई मताधिकारबाट वञ्चित गर्न लागेको भन्दै भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजुखु र मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष मणि श्रेष्ठले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो, जसका कारण चैत्र 14 गते हुने एन्फा चुनाव पनि स्थगित भएको थियो। तर दुवै जिल्लाको विवाद समाधान गरी चैत्र 23 गते मकवानपुर र 28 गते भक्तपुरको चुनाव सम्पन्न भइसकेको अवस्थामा अन्तरिम आदेशको औचित्य सकिएको भन्दै एन्फाले वैशाख 3 गते अदालतमा अन्तरिम आदेश खारेजी निवेदन दर्ता गराएको थियो।
जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्ड कप प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ। पाहुना टिम सिक्किम युनाइटेड भारतलाई 3-1 गोल अन्तरले हराउँदै आर्मी सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। यसअघिका क्वार्टर फाइनलमा मनाङ मर्सेङ्गदी र सशस्त्र प्रहरीको एपिएफ क्लब काठमाडौँ अन्तिम 4 पुगिसकेका छन्। आर्मीले अब शनिबार हुने पहिलो सेमी फाइनलमा मनाङ मर्सेङ्गदीको सामना गर्नेछ भने आज अन्तिम क्वार्टर फाइनलमा विभागीय टिम नेपाल पुलिस र 3-स्टार क्लब भिड्ने भएका छन्। 3-स्टार माई भ्याली गोल्ड कपको पहिलो संस्करणको उपविजेता समेत हो। नेपाल भारत र बङ्गलादेशका गरी 12 टिमको सहभागिता रहेको प्रतियोगितामा 17 वैशाखसम्म चल्ने भएको छ। माई भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद 6,66,000 रुपियाँ पुरस्कार हात पार्नेछ।
मुगुमा प्रत्येक वर्ष सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थगित भएको छ। सहभागी 2 विद्यालय महाकाली माध्यमिक विद्यालय श्रीनगर र मस्ता माध्यमिक विद्यालय रातापानीमा खेलाडी बीच विवाद भएपछि खेल स्थगित भएको हो। जिल्लाको छायानाथ रारा नगरपालिकाको खेल मैदानमा सुरु भएको 10 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा 2 विद्यालय बीच खेल सुरु भएको 1 नबित्दै 400 मिटर दौडमा विवाद हुँदा खेल स्थगित भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। विवादलाई समाधान गरी खेललाई अगाडि बढाउन 2 दिनसम्म लगातार प्रयास भए पनि खेलाडी बीच कुरा नमिल्दा खेल स्थगित गरिएको जिल्ला खेलकुद विकास समिति का अध्यक्ष कृष्ण बहादुर सेजुवालले बताउनु भएको छ।
खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि एकमात्र खेल हुने भएको छ। राति 8:15 राजीव गान्धी अन्तर्राष्ट्रिय खेल मैदान हैदराबादमा हुने खेलमा दोस्रो स्थानको किङ्स इलेभेन पन्जाब र तेस्रो स्थानको सनराइजर हैदराबाद भिड्ने भएका छन्। पन्जाब 10 अङ्कसहित दोस्रो स्थानमा छ भने 8 अङ्कसहित हैदराबाद तेस्रो स्थानमा आफ्नो नाम दर्ता गर्न सफल भएको छ। यसै गरी गैराती भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरलाई 5 विकेटले पाखा लगाउँदै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ। पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 205 रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ थालेको चेन्नईले 5 विकेटको क्षतिमा भेटायो। जितसँगै चेन्नई 10 अङ्कका साथ रन रेटको आधारमा शीर्ष स्थानमा उक्लिएको छ भने बेङ्गलोर 4 अङ्कका साथ पुछारबाट तेस्रो स्थानमा रहेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित, सरकारको कामप्रति सत्तारूढ दलकै सांसद असन्तुष्ट।
परिचय पत्र नपाउँदा सरकारी सेवा सुविधा पाउन नसकेको नेपालगञ्ज उपमहानगरपालिकाका ज्येष्ठ नागरिकहरूको गुनासो।
नेपालीको प्रति व्यक्ति आमदानी एकै वर्षमा 15,000 रुपियाँ भन्दा बढीले वृद्धि, आर्थिक वृद्धि दर भने 5.89% सीमित।
र एन्फाको चुनाव 22 गते हुने, आइपिएलमा आज पन्जाब र हैदराबाद भिड्ने, चेन्नई शीर्ष स्थानमा उक्लियो। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसहित डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।